بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، اللہ کی محبت، محبت الہی پر، تعلق مع اللہ پر، اس میں پہلا طریقہ جو تھا کہ اللہ تعالیٰ کے تعلق حاصل کرنے کے لیے کچھ اسباب ہے، ان اسباب میں سے پہلا سبب کثرت ذکر اللہ تھا، دوسرا اللہ تعالیٰ کے انعامات کو سوچنا، اور تیسرا آ رہا ہے اب کہ اپنے برتاؤ کو سوچنا. اس کے بعد حضرت فرماتے ہیں کہ ساتھ میں اپنے برتاؤ کو بھی سوچے، یعنی یہ سوچے کہ ایک طرف تو اللہ تعالیٰ کی نعمتوں کا یہ عالم ہے کہ بارش کی طرح ہر لمحہ برس رہی ہے، اور دوسری طرف میرا برتاؤ یہ ہے کہ اللہ تعالیٰ نے جو ذرا سے عبادت کا حکم دیا ہے اسی میں سستی کر رہا ہوں. اللہ تعالیٰ نے جس گناہ سے بچنے کا حکم دیا تھا، دیکھو اللہ کی نعمتیں بارش کی طرح برس رہی ہر لمحہ، اور دوسری طرف میرا برتاؤ، میرا کیا عمل ہے کہ اللہ تعالیٰ نے جو ذرا سی عبادت کا حکم دیا، ذرا سی بات، اسی میں سستی کر رہا ہوں. اللہ تعالیٰ نے جس گناہ سے بچنے کا حکم دیا تھا اس سے بچنے میں سستی کر رہا ہوں. اسی کو مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں، کار سازے ماں بسازے کار ماں، کار سازے ماں بسازے کار ماں، فکر ماں درکار ماں آزار ماں، فکر ماں درکار ماں آزار ماں. یعنی ہمارا کارساز تو دین رات ہمارے کام میں لگا ہوا ہے. کار سازے ماں بسازے کار ماں، یعنی ہمارا کارساز، یعنی جو کام کو بنانے والا، تو دین رات ہمارے کام میں لگا ہوا ہے، ہمارے کام بنا رہا ہے. جی، لیکن جو کام ہمارے سپرد کیا گیا، فکر ماں درکار ماں آزار ماں، لیکن جو کام ہمارے سپرد کیا گیا تھا وہ کام ہمارے لیے آزار بنا ہوا ہے. آزار یعنی تکلیف، ہم اس کو اپنے لیے مصیبت سمجھ رہے ہیں. جو کام ہمارے سپرد کیا تھا وہ کام ہمارے لیے مصیبت بنا ہوا، یعنی ہم اس کو مصیبت سمجھ رہے ہیں کہ نماز پڑھنا، یہ روزے رکھنا، یہ گناہوں سے بچنا، ان کو مصیبت سمجھ رہے ہیں. اللہ تعالیٰ کی نعمتوں کے جواب میں بندے کا طرز عمل کتنی ناشکری والا طرز عمل ہے. ایک طرف تو نعمتیں جو ہم نے پڑھا، اور کتنی نعمتیں ہیں ہم دیکھ رہے ہیں، تو اس نعمتوں پر ہمارا برتاؤ، ہمارا عمل کیا ہے؟ تو وہ بتا رہے کہ دیکھو اللہ تو ہمارے کاموں میں کام بنانے میں لگا ہوا ہے، اور ہم اللہ کے حکموں کو توڑنے میں لگے، حالانکہ ہمیں اور زیادہ اللہ کے حکم پورا کرنا چاہیے. اللہ تعالیٰ کی نعمتوں کے جواب میں بندے کا طرز عمل کتنی ناشکری والا طرز عمل ہے. اگر انسان یہ سوچے کہ میرا اس طرز عمل کے باوجود اللہ تعالیٰ کی طرف سے میرے اوپر نعمتوں کی بارش ہو رہی ہے، میں تو نافرمانی کر رہا ہوں پھر بھی نعمتوں کی بارش ہو رہی ہے، تو اس کے نتیجے میں اللہ تعالیٰ کی محبت دل میں پیدا ہوگی. یہ بھی اللہ کی محبت پیدا ہو کرنے کا طریقہ ہے. کیا کہ اللہ کی نعمتیں تو بارش کی طرح آ رہی ہیں، اور میں اس کی ناشکری کر رہا ہوں، اس کے حکموں کی نافرمانی کر رہا ہوں، پھر بھی اللہ میرے پر، تو اس بات کو سوچنے سے بھی ایک محبت بڑھتی ہے. اس لیے حضرت والا نے فرمایا کہ اللہ تعالیٰ کی انعامات کو سوچو اور پھر اپنے برتاؤ کو سوچو، یعنی اس سے زیادہ کہ میں اتنا برا ہوں پھر بھی اللہ تعالیٰ نے نہ میرا پانی بند کیا، نہ میرا کھانا بند کیا، نہ میری صحت میں بگاڑ آیا، نہ میری مال میں کمی آئی، تو انسان کو ہو گیا اللہ پاک، اللہ زبردست ہے. تو دیکھو ایک طرف اللہ کی نعمتوں کو سوچ، اس سے بھی اللہ، پھر ایک طرف اپنا عمل دیکھے کہ میں تو اس کے مقابلے کچھ نہیں کر رہا اور اللہ تعالیٰ پھر بھی میرے پر انعام دے تو اس سے محبت بڑھتی ہے. حضرت تھانی رحمت اللہ علیہ کی اس عبارت کا ایک اور مطلب بھی ہو سکتا ہے جو حضرت والا نے دوسری جگہ بیان فرمایا. جیسا کہ ہمارے بھائی کلیم صاحب نے بتایا کہ انہوں نے حضرت کے واعظ میں پڑھا کہ جس طرح اللہ تعالیٰ کی نعمتوں کو اور اپنے برتاؤ کو سوچنے سے اللہ تعالیٰ کی محبت پیدا ہوتی ہے, اللہ تعالیٰ کی نعمتوں کو اور اپنے برتاؤ کو سوچنے سے اللہ تعالیٰ کی محبت پیدا ہوتی ہے, اسی طرح اللہ تعالیٰ کی نعمتوں اور اپنی حیثیت میں غور کرنے سے بھی دل میں محبت پیدا ہوتی ہے. اپنی حیثیت میں غور کرنے کا مطلب یہ ہے کہ اللہ جل شانہ کی عظمت, اس کا جلال, اس کی کبریائی, اس کی رحمتیں, اس کی قدرت کاملہ, اس کی حکمت بالغہ میں غور کرے, اور دوسری طرف اپنی کم حیثیتی کا تصور کرے کہ میری تو کوئی حقیقت نہیں, میں تو کسی کام پر قادر نہیں, میرے پاس جو کچھ ہے وہ سب ان کی عطا ہے, ورنہ میرے پاس تو کچھ نہیں تھا, نہ میں اپنے وجود کو خود سے وجود میں لا سکتا تھا, اپنے وجود کو یعنی اپنے آپ کو نہ میں خود لا سکتا تھا, دنیا میں پیدا کر سکتا تھا, نہ میں اپنے آپ زندہ رکھ سکتا تھا, نہ یہ شکل و صورت میں لا سکتا تھا, نہ یہ صحت, نہ یہ علم حاصل کر سکتا تھا, ان میں سے کچھ بھی میرے پاس نہیں تھا, یہ سب کچھ انہی کی عطا ہے, وہ جب چاہے چھن لے اور جب چاہے واپس لے لے. اللہ اکبر, کیا سوچ ہے. اور جب سب کچھ انہی کی عطا ہے, سب کچھ انہی کی عطا ہے, تو پھر میں کس بات پر تکبر کروں, کس بات پر اتراؤں, کس بات پر عجب اور خود پسندی کے اندر مبتلا ہوں, اس لیے کہ اپنی ذات میں تو میرے پاس کچھ بھی نہیں ہے, یعنی ہمارے پاس کچھ نہیں, میری باڈی میری نہیں ہے, یہ اللہ کی عطا ہے, آنکھ میری نہیں یہ اللہ کی عطا ہے, کان میری نہیں اللہ کی عطا, یہ ہے کچھ بھی نہیں ہے. اپنی حیثیت کو سوچنا, اس سے بھی اللہ تعالیٰ کی محبت پیدا ہوتی ہے. ایک طرف نعمتوں کو سوچنا اور ایک طرف اپنی حیثیت کو سوچنا, میں کچھ بھی نہیں ہوں. حیثیت کو بھی سوچنا دو مطلب, اور ایک یہ ہے کہ میں اللہ کی انعامات کی بارش کے باوجود بھی میں اس کی نافرمانی کتنی کر رہا ہوں, اس کے باوجود بھی اللہ میرے ساتھ احسان کتنا کر رہا ہے, ایک یہ سے. اور ایک یہ ہے کہ اپنی وجود کو سوچنا کہ میرا کچھ ہے ہی نہیں, سب کچھ اللہ کا ہے, یہ بھی ایک مطلب ہے. تو اس سے بھی اللہ تعالیٰ کی محبت پیدا ہوتی ہے, اس لیے کہ جتنا اپنی کم حیثیتی کا احساس ہوگا اتنا ہی اللہ جل جلالہ کی نعمتوں کی عظمت کا احساس ہوگا. اللہ تعالیٰ کی نعمتوں کا اور عظمتوں کا احساس ہوگا. اگر انسان اپنے آپ کو ان نعمتوں کا مستحق سمجھے تو وہ سوچے گا کہ اللہ تعالیٰ کو یہ کام میرے ساتھ کرنا ہی چاہیے تھا, مستحق سمجھے تو کرنا ہی چاہیے تھا, اللہ تعالیٰ کو یہ نعمتیں مجھے دینی تھی. ایسا انسان اللہ تعالیٰ کا کیا شکر ادا کرے گا, کس کے دل میں اللہ تعالیٰ کی محبت کہاں سے پیدا ہوگی؟ اسی آدمی کو پیدا ہوگی جو کہتا تھا, جو سمجھتا ہے کہ میں تو اس لائق ہی نہیں ہوں, اور پھر اللہ دے رہا ہے تو شکر پیدا ہوگا, محبت پیدا ہوگی, اور یہ کہ میں تو لائق تھا, مجھے دینا چاہیے, تو محبت کیا پیدا ہوگی؟ نہیں ملے گا تو شکایت پیدا ہوگی, اللہ نے مجھے بھیجا ہے تو اللہ کو سب کچھ دینا چاہیے. یہ بھی سوچ سکتا تھا جیسے آج کل سوچتے ہیں. جی, تو فرمایا پھر اگر ایسا سوچیں گے اس کے دل میں اللہ کی محبت کہاں سے پیدا ہوگی. لیکن اگر انسان یہ سوچتا ہے کہ میں بے حیثیت ہوں, اس کے باوجود اللہ تعالیٰ کی نعمتیں میرے اوپر نازل ہو رہی ہے, تو پھر اللہ تعالیٰ کا شکر کا, اس کی محبت کا احساس دل میں پیدا ہوگا. یہ ہے. शिकायत नहीं होगी, मोहब्बत का, कि देखो आप थोड़ी देर भी सोचो कि मेरे अल्लाह की नेमतें मेरे पर कितनी है और उसके मुकाबले में मैं अल्लाह की बातों को कितने, अल्लाह के हुक्मों पर कितना अमल कर रहे हैं, तो फौरन दिल में मोहब्बत के अल्लाह कितना रहीम है, कितना करीम है, उसके बावजूद भी न मुझे पकड़ा, न मेरी नेमतें छीनी, न मुझे कुछ और मुझे दे रहा है, मोहब्बत पैदा। और दूसरा ये है कि मैं तो उस लायक ही नहीं हूं, मुझे कुछ देना चाहिए, फिर भी अल्लाह ताला मेरे साथ कितना, कितनी इज्जत दिया है और कितना मेरे मेरे साथ एहसान किया है। एक बुजुर्ग का किस्सा सुनो। जब दिल में ख्याल पैदा होता है कि हम बड़े आदमी हैं, हमें शान और शौकत हासिल है, दिल में ख्याल पैदा होता है कि हम बड़े आदमी हैं, हमें शान और शौकत हासिल है, तकब्बुर के एहसासात दिल में पैदा हो रहे हैं, उस वक्त इंसान दूसरे से कहता है कि जानते नहीं हम कौन है। ये कब होता है? जब दिल में ख्याल पैदा होता है कि हम बड़े आदमी हैं, हमें शान और शौकत हासिल है, तकब्बुर के एहसासात दिल में पैदा हो रहे हैं, उस वक्त इंसान क्या कहता है? दूसरे से कहता है कि जानते नहीं हम कौन है। चुनांचे एक शख्स से एक बुजुर्ग ने कोई इस्लाह की बात कही, तो उसने पलट कर कहा कि जानते नहीं हम कौन है, यानी हम तो इतने बड़े आदमी हैं, तुम हमारी इस्लाह करते हो। तो जवाब में उन बुजुर्ग ने फरमाया कि हाँ मैं जानता हूं तुम कौन हो, तुम्हारी हकीकत क्या है, ये मैं जानता हूं। तो फिर उन्होंने बताया कि देखो तुम्हारी हकीकत क्या है, हकीकत यह है कि अव्वलु का नुतफतुन मजीरतुन व आखिरु का जीफतुन कजीरतुन व अंत फीमा बैन ज़ालिक तहमिलुल अज़ीरता, यानी तुम्हारी इब्तिदा एक गंदा और नापाक नुतफा और मनी का कतरा था। अव्वलु का नुतफतुन मजीरतुन, यह है कि गंदा नापाक कतरा था, असल तो तुम्हारी यह है और आखिरी अव्वल यह है और आखिरी अंजाम तुम्हारा यह है कि तुम बदबूदार और मुर्दार बनने वाले हो, ऐसे बदबूदार के तुम्हारे घर वाले भी 24 घंटे तुम्हें अपने घर में रखने के लिए तैयार नहीं होंगे, वो तुम्हारे मरने पर रोएंगे लेकिन रखने को तैयार नहीं होंगे, वो ये कहेंगे कि इसमें से जो बदबू उठेगी उसको बर्दाश्त करना हमारे बस में नहीं, लिहाजा फौरन कब्रस्तान ले जाकर कब्र में डाल देंगे और पैदाइश से लेकर वफात तक जो दरमियान का जमाना है, पहला भी गंदगी बाद में भी गंदगी, अब जो उसके दरमियान का जो जमाना है उस जमाने में तो हर वक्त नजासत का बोझ उठाए फिर रहा है तू। ये कोई मुबालगा नहीं बल्कि हकीकत है, क्योंकि अगर गौर करोगे तो ये नजर आएगा कि इंसान सर से लेकर पांव तक नजासतों का पलिंदा है। ये तो अल्लाह ताला ने अपने फजल से, उस खाल के जरिए से, जिल्द के जरिए से हमारे पर्दा पोशी कर रखी है, ऐब छुपे हुए है, गंदगी छुपी हुई है, वरना इस खूबसूरत चेहरे पर जरा सा चीरा लगाओ तो अंदर से गंदगी निकल आएगी, कहीं खून भरा हुआ है, कहीं पीप भरी हुई है, कहीं पेशाब है, कहीं पाखाना भरा हुआ है। इस वक्त तो सब लोग मोहब्बत कर रहे हैं, अपने पास बिठा रहे हैं, लेकिन अगर चेहरे से खाल उतारी जाए, उतर जाए, तो कोई पास बैठने को भी तैयार ना, बल्कि नफरत करे और देखने को भी तैयार ना हो, वही खूबसूरत चेहरा खौफनाक बन जाएगा और देखकर डर लगेगा। लिहाजा तेरी इब्तिदा गंदे नुतफे से हुई, तेरी इंतहा एक बदबूदार मुर्दार पर होगी और दरमियान के जमाने में तो गंदगी उठाए फिर रहा है, ये तेरी हकीकत है। वो नसीहत करने गए तो बोला, जानते हो मैं कौन हूं, यह तकबुर का जुमला, जानते हो मैं कौन हूं, मेरी इस्लाह करते हो। तो बता दिया उसको कि तेरे क्या है, ये तेरी हकीकत है, और फिर भी ये कहता है कि जानता नहीं मैं कौन हूं। जी, जब तक इंसान को अपनी इस हकीकत का इदराक और एहसास न हो, इंसान को अपनी इस हकीकत का इदराक और एहसास न हो, उस वक्त तक अल्लाह ताला की न तो नेमतों का इदराक हो सकता है और न ही अल्लाह जल्ल शानहु की मोहब्बत का महक पैदा हो सकती है। जी, ये अपने अंदर लाए, आज तो हर एक फिरौन बना हुआ है। जानते हो मैं कौन हूं? तो फरमाया, इसीलिए हजरत फरमाते कि अपनी हैसियत को पहचानो, यानी अपने बर्ताव को सोचो। ये नहीं आया था कि अल्लाह की नेमतों को सोचो और उसके ऊपर अपने बर्ताव को सोचो, तो ये है कि अपनी हैसियत को सोचो। ये मत सोचो कि मैं कौन हूं, बल्कि मेरी हैसियत क्या है। मैं गंदा हूं, इब्तिदा गंदा, इंतहा गंदी, दरमियान में गंदा, और मैं तो इस लायक नहीं हूं कि अल्लाह मुझे कुछ दे सके, लेकिन अल्लाह का करम है कि अल्लाह मेरे साथ सब कुछ इनाम दे रहा है। तो ये अपनी हैसियत को पहचानो। इसी तरीके में अव्वल और आखिर सबक यही है कि अपनी हकीकत को पहचानना, हम कौन है ये है, हमें पहचानो, और अपने आप को मिटाना। देखो, पहचाना, जो पहचानेगा तो वो मिटाएगा भी। पहचानना और अपने आप को मिटाना और फना करना, जिसमें दावा हो, जिसमें ताल्ली हो, दावा यानी बुलंदी का, तकब्बुर का, जो शानो शौकत बनाए और जो तकब्बुर करे उसको इस तरीके की हवा भी नहीं लगी, उसको इस तरीके की हवा भी नहीं लगी। जो समझे मैं हूं, तो समझो कि उसको इस रास्ते की हवा ही नहीं लगी, क्योंकि यह है अपनी हैसियत को पहचानो, अपने बर्ताव को सोचो। जो आया था ना, ये है, वो समझा रहे कि अपनी हैसियत को पहचानो, तुम कौन हो कि इतने बड़े बन रहे हो, और अगर शान और शौकत बनाओगे, तकब्बुर करोगे, तो उस तरीके की हवा भी नहीं लगी। यहां तो शिकस्तगी मतलूब है, बिछ जाना, नीचा हो जाना, यहां तो ये मतलब है। और आज ये चीज हमारे लिए बहुत भारी, नीचा बनना, ओहो ये नहीं हो सकता। यहां तो इसीलिए तो नफ्स को मारना है। ये नफ्स जो है ना, बड़ा बदमाश है, बड़ा वो बड़ा बलन जाता है। इंसान मिट्टी से बना है, मिट्टी बनो। और मिट्टी की सिफत क्या है? मिट्टी की सिफत हमेशा पैरों के नीचे रहती है, उसको कितना भी कुचलो कभी शिकायत नहीं करती। ये मिट्टी की सिफत है। और अगर मिट्टी बलन बलन होगी, अगर मिट्टी जैसे हवा आई है और हवा में मिट्टी के जर्रात अगर उड़े हैं और अगर उड़कर हमारे सर पर आ गए हैं, तो हम उसको भी झाड़कर नीचे उतारेंगे, है कि नहीं? अरे कुछ समझे, हवाओं से, अरे घरों में कहीं ऊपर आ गई है दीवारों पर, हमारे सरों पर, हमारे कपड़ों पर, तो हम उसको क्या कहेंगे? भाई तेरे को ऊपर रहने की जगह नहीं है, और कपड़ों को झड़के और उसको करेंगे, और उसके बाद कहेंगे कि भाई ये तो नीचे तू जा, तेरा काम है नीचे रहना। है ना, मिट्टी जो उड़ती है तो हम उसको गिरा देते फिर नीचे। तो ये है उसकी हकीकत। तो इंसान को तो हमेशा शिकस्तगी मतलूब है, अपनी हैसियत का एहसास हो और अल्लाह ताला के सामने शिकस्तगी हो, कुछ नहीं उसके। देखो मिट्टी को कितना हम लेके चलते हैं, कितना अपने पैरों के नीचे दबाते हैं, कभी उसने चू और चीरा कहा? नहीं। और आग की सिफत क्या है? आग की सिफत हमेशा ऊपर जाती है, उसको दबाओ तो इधर से दबाए तो साइड से निकल कर ऊपर जाएगी। उसकी ताली है, उसके अंदर सिफत बुलंदी है। तो इंसान के अंदर भी आग है, अब उस पर मेहनत करके उसको दबाना है, मिट्टी वाली सिफत को गालिब करना है, उसी का नाम शिकस्तगी है। इसलिए हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, अल्लाहुम्मा जअल फी आईनी सगीरा व फी आयुनि नास कबीरा। ए अल्लाह मुझे अपनी आंख में छोटा बना दीजिए, यानी जब मैं अपने आप को देखूं तो अपने आप को छोटा समझू, कमतर समझू। जैसे पिछली मर गया कि भाई अपनी कोई हैसियत ही नहीं, मैं तो इस लायक ही नहीं, अपनी हैसियत को गौर करें कि जो कुछ है वो सब उनकी अता है, न मेरे पास तो कुछ नहीं था, न मैं अपने वजूद को खुद समझ सकता, न मैं अपनी शक्ल अपनी है, न सेहत अपनी है, न मैं खुद जिंदा हूं, ये सब कुछ उसी का करम है। तो ये है कि अपने आप को देखो तो अपने आप को छोटा समझो ताकि मेरे अंदर तवाजू पैदा हो, अलबत्ता लोगों की निगाह में बड़ा बना दीजिए, इसलिए कि अगर लोग भी मुझे छोटा समझने लगेंगे तो वो मुझ पर जुल्म और ज्यादती करेंगे। किसी ने खूब कहा है, सगे बाश व बरदार व बिरादर खुर्द मबाश, कुत्ते बन जाओ लेकिन छोटे भाई मत बनो। मतलब यह है कि सारी बलाएं छोटे भाई पर नाजिल होती है, सारी बलाएं छोटे भाई पर नाजिल होती, इसलिए कि अगर दूसरे ये समझेंगे, समझने लगेंगे कि ये छोटा है तो लोग उस पर जुल्म करेंगे, उसको भूनकर ही खा जाएंगे, क्योंकि ये छोटा है, इसलिए जो सुलूक चाहो उसके साथ करो। लिहाजा अपने दिफा के लिए, डिफेंस के लिए और अपने बचाव के लिए लोगों की निगाह में ये अल्लाह मुझे बड़ा बना दीजिए, लेकिन मैं अपने आप को छोटा ही समझता रहूं। इसको कहते हैं कि अल्लाह ताला दूसरों के दिलों में हमारा रौब डाल देते हैं। इसलिए हदीस पाक का मफहूम है कि जब तुम आपस में गाली गलौज करोगे तो क्या होगा, लड़ाई झगड़ा करोगे तो तुम्हारा रौब खत्म हो जाएगा, यानी दूसरे लोग जो तुम्हें बड़ा समझ रहे हैं वो तुम्हारे उनके दिलों में से वो चीज निकल जाएंगे, तुमको भी छोटा समझेंगे। ये बड़ा समझने के अंदर क्या है, वही रौब है, कि तुम्हारे अंदर से रौब निकल जाएगा। तो वो है कि दूसरों बड़ा समझ, यानी हम तो है अपने हिसाब से छोटे, लेकिन सामने वाला कह रहा, अरे बाबा इसको मत छोड़ो, इसलिए उसका इतनी ताकत, हालांकि हमारे पास कुछ नहीं है, लेकिन उसके दिल में अल्लाह ने बड़ाई डाल दी, यानी एक रौब डाल दिया, उसको कहते हैं रौब। जो एक मुसलमान का एक रौब था पूरी दुनिया पर कि उसका नाम कोई सुनता तो हिल जाता था, हिम्मत नहीं करता था, आज हमारे आपस के झगड़ों की वजह से हमारे अंदर से रौब खत्म हो गया, आज जो चाहता है मुसलमान के साथ जो करना चाहता है कर लेता है। इसलिए अल्लाह ताला तमाम उम्मत के मुसलमानों की हिफाजत फरमाए, उनके अंदर दोबारा वो दीन ले आए जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम में जो छोड़ कर गए थे उस सतह पर ले आए। खैर, तो फरमाया छोटे पर जुल्म होता है हमेशा। हजरत हकीम उल उम्मत रहमतुल्लाह अलैह फरमाते कि हमारे हजरत हाजी साहब रहमतुल्लाह अलैह के सिलसिले में तो पहला व आखिर सबक, हजरत थानवी फरमाते कि हमारे सिलसिले में, यानी हजरत हाजी साहब रहमतुल्लाह अलैह के सिलसिले में तो पहला और आखिरी सबक फना ही फना है। फिना कल्बी, फिना मिट जाना, मिटना ही मिटना है पहला और आखिर। और वाकईतन दीन, दीन इंसान के वो मिटाने के लिए आया है, बड़ा बनाने के लिए नहीं आया है। जो मिटता है वही बड़ा बनता है, याद रखो, ये अकल में आने वाली चीज नहीं है। बोले मिटेगा तो बड़ा कैसे बनेगा, तो फिर वो शेर याद रखो, दाना खाक में मिलकर, दाना खाक में मिलकर गुले गुलजार बनता है। जो दाना मिटता है वही दाना गुले गुलजार बनता है, वही दरख्त बनता है, पहले नहीं बनता, पहले उसको मिटाया जाता है। तो इसी तरीके से फरमाते हैं कि हमारा तो पहला और आखिर मिटना ही मिटना है, ये मिटने में ही बुलंदी है। इतना मिटता है कि जमीन पर रहते हुए ये आसमानों की सैर कर सकता है, इतना मिटा। और अगर मिटने से पहले ही अगर बुलंद हो जाओ तो ये नहीं हो सकता, उसको फिर मिटाया जाता है। तो फरमाया आखिर फिना ही फिना, यानी अपने आप को मिटाना। फरमाते जो शख्स मशीखियत, पीरी और शानो शौकत का रास्ता अपनाए, यानी जरा मैं शेख बनू, जरा मैं पीर बनू, मेरे कुछ मुरीदीन हो और वो मेरे आगे पीछे चल रहे हो, और वो मेरे ऐसे खिदमत कर रहे हो, जरा शानो शौकत हो, अगर ये रास्ता अपनाए तो उसको हमारे रास्ते की हवा भी नहीं लगी। उसको क्या, हमारे रास्ते की हवा भी नहीं लगी, तो उसको तो हमारे रास्ते की हवा ही भी नहीं लगी। तो याद रखो, इस रास्ते में मिटाना है। इसलिए आम आदमी की तरह रहो। कैसे रहो? आम आदमी की तरह रहो। कोई शान और शौकत बनाने की जरूरत नहीं, शान बनाने से परहेज करो और अपनी हैसियत को पेशे नजर रखो। हमारी शान क्या है? गंदे तो है ही। फरमाया शान बनाने की हैसियत को पेशे नजर, यानी और अपनी हैसियत को पेशे नजर रखो कि मैं कौन हूं, मेरी क्या शान। उसके नतीजे में अल्लाह ताला की नेमतों का इदराक होगा और फिर शुक्र की तौफीक होगी और अल्लाह ताला की मोहब्बत पैदा होगी। तो समझ में आ गई, तीन बातें होगी। पहला कसरत जिक्रुल्लाह, और दूसरा नेमतों का इस्तेहजार, तीसरा उस पर अपने अपने अमल और अपने बर्ताव और अपनी हैसियत का सोचना, ये तीसरा। अब चौथा सुनो, चौथा तरीका अल्लाह वालों की सोहबत। अल्लाह वालों की सोहबत, पहले बहुत सारी बात इस पे गई, आगे हजरत वाला ने मोहब्बत पैदा करने वाले असबाब में से चौथा सबब बयान फरमाया कि किसी अल्लाह वाले अहलुल्लाह से ताल्लुक रखना, किसी अहलुल्लाह से ताल्लुक रखना, यह भी मोहब्बत पैदा करने का बड़ा कवी जरिया है, बल्कि शायद सबसे कवी जरिया है। अल्लाह अकबर, क्या फरमाया, सबसे कवी जरिया है। इसलिए कि अल्लाह वालों से जितनी मोहब्बत होगी और अल्लाह वालों से ताल्लुक होगा, उनकी सोहबत उठाओगे, उनके साथ रहोगे, उतनी ही अल्लाह जल्ले जलालहु की मोहब्बत दिल में बढ़ेगी। हमारे हजरत एक शेर पढ़ा करते थे, उनसे मिलने की है यही एक राह, उनसे मिलने की है यही एक राह, मिलने वालों से राह पैदा कर, मिलने वालों से राह पैदा कर। अब उनसे मिलने की, यानी अल्लाह से मिलने की एक ही रास्ता है, अल्लाह से मिलने का एक ही रास्ता है, वो क्या है कि मिलने वालों से राह पैदा कर। यानी जो अल्लाह से मिल चुके हैं, तुम उनसे मिल जाओ तो तुम भी अल्लाह से मिल जाओगे, क्योंकि दूसरा कोई रास्ता ही नहीं। जो अल्लाह से मिल चुके हैं तुम उनसे मिल जाओ। अब डायरेक्ट अल्लाह तक तो नहीं पहुंच सकते, लेकिन जो अल्लाह को मिल चुके हैं या अल्लाह जिनको मिल चुका है, तो वो आप उनसे मिल जाओगे तो फिर वो भी आपको वहां पहुंचा देंगे। तो उनसे मिलने की है यही एक राह, मिलने वालों से राह पैदा कर। तो कम से कम उनसे मिलो। उनसे मिलने का तरीका यह है कि जो मिलने वाले हैं उनसे राह पैदा करो, उनसे ताल्लुक जोड़ ले, तो फिर इंशाल्लाह वो भी मिल जाएंगे। लिहाजा जो अल्लाह वाले हैं, जिनके दिलों में अल्लाह की मोहब्बत समाई हुई है, उनकी सोहबत इख्तियार करना, उनके करीब रहना, उनसे ताल्लुक पैदा करना, उनसे मोहब्बत करना, देखो सोहबत इख्तियार करना, उनके करीब रहना, उनसे ताल्लुक पैदा करना, उनसे मोहब्बत करना, उन कामों से अल्लाह ताला की मोहब्बत तुम्हारे दिल में भी पैदा होगी। देखा कि जो अल्लाह वालों से मोहब्बत करेगा तो उसके दिल में भी अल्लाह की मोहब्बत पैदा होगी। तो अब उसका मतलब, उसका अपोजिट देख लो, जो अल्लाह वालों से नफरत करेगा तो फिर वो किससे नफरत करेगा? अल्लाह से नफरत। और जो अल्लाह से नफरत करे तो उसका ईमान खतरे में, उसका ईमान खतरे में है। इसलिए अल्लाह वाले जो भी चाहे, अल्लाह वाले यानी जो भी दीन का काम कर रहे हैं, दीन की मेहनत कर रहे हैं, जो थोड़ी वो चाहे दावत तो तबलीग के रास्ते से हो, चाहे वो मदारिस पढ़ाने वाले उलमा हो या मकातिब हो, जो मदरसे चला रहे छोटे बड़े जितने भी है, या कुछ हजरात जो खानकाहे चला रहे हैं या जिक्र अस्कार कर रहे हैं या लोगों की इस्लाह और मवाइज कर रहे हैं, ये सब के सब कुछ न कुछ दीन वाले हैं। हमें इनसे मोहब्बत पैदा करना ताकि हम भी अल्लाह तक पहुंच सके। इनको हकीर नहीं समझना, इनसे मोहब्बत पैदा करना। इनको इज्जत की नजर से देखेंगे तो गोया हमने अल्लाह को अच्छी नजर से देखा, क्योंकि किसका काम कर रहे हैं? ये नबी अलैहिस्सलाम का काम कर रहे हैं। तो जो नबी का काम करे तो अल्लाह वाला नहीं हो सकता। तो इसलिए इस बात का ध्यान रखे। आजकल सारी हवाएं चलाई जा रही है कि बोले ये कुछ नहीं, ये कुछ नहीं। स्कूल वालों से मोहब्बत हो रही है लेकिन मदरसे वालों से मोहब्बत नहीं हो रही है। कहते ये पढ़ाते हैं और ये कुछ नहीं करते, ये जक मारते हैं। तो अल्लाह वालों से मोहब्बत, तो अल्लाह से मोहब्बत पैदा करने के लिए है कि जो अल्लाह के दीन को पढ़ा रहे हैं उनसे भी मोहब्बत करो, यानी उलमाए किराम से। तो उलमाए किराम हर जगह पर है, उनकी खामियां है, उनकी खामियां अपनी जगह पर, लेकिन हमें तो उनके इल्म से मोहब्बत हो, उनके अमल से मोहब्बत हो। वो इल्म किसका सीखा है? अल्लाह ताला का इल्म सीखा है, कुरान और हदीस का इल्म सीखा है। बस हम मोहब्बत की वजह से आगे निकल जाएंगे। जी तो फरमाया उनसे ताल्लुक पैदा करना, अल्लाह की मोहब्बत। हजरत वाली साहब रहमतुल्लाह अलैह वाकया सुनाकर सुनाया करते थे कि एक मरतबा हजरत थानवी रहमतुल्लाह अलैह मजलिस में अल्लाह ताला की मोहब्बत और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत पर बयान फरमा रहे थे। अल्लाह की मोहब्बत और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत पर बयान फरमा रहे थे। हजरत ख्वाजा अजीजुल हसन मजजूब रहमतुल्लाह अलैह, इनका नाम तो आपने कई बार सुना होगा, ख्वाजा अजीजुल हसन मजजूब रहमतुल्लाह अलैह भी मजलिस में बैठे हुए थे। दौरान बयान हजरत मजजूब साहब ने फरमाया कि हजरत, बयान के दरमियान, हजरत खुदा के वास्ते, खुदा के वास्ते कुछ हमारे दिल में भी भर दीजिए। वो ऐसी मोहब्बत की बातें कर रहे थे तो कहने लगे हमारे दिल में भी भर दीजिए। हजरत ने फरमाया मैं और क्या कर रहा हूं, मैं और क्या कर रहा हूं, यानी ये जो बयान हो रहा है इसके जरिए अल्लाह ताला की मोहब्बत तुम्हारे दिलों में भरी जा रही है, और क्या हो रहा है, ये मोहब्बत भरी जा रही है। तुम्हें तो दिखाई दे रहा है कि बयान हो रहा है, तुम्हें ये दिखाई दे रहा है कि दर्स हो रहा है, लेकिन दर्स नहीं है, अल्लाह की मोहब्बत भरी जा रही है। जी तो हजरत भी तो बात कर रहे थे, कहा हमारे दिलों में भर दीजिए, फरमा और क्या कर रहा हूं, दिलों में भरी जा रही है। बहरहाल जब आदमी अल्लाह वालों के पास बैठता है, अल्लाह वालों की मजलिसों में बैठता है, उनकी बातें सुनता है, उनकी मलफूजात को सुनता है, उनकी अदाओं को देखता है, तो इन सब कामों के जरिए अल्लाह ताला से राबता जुड़ता है। इसी से अल्लाह ताला की मोहब्बत में कुव्वत पैदा होती है। इसीलिए हजरत वाला ने असबाब मोहब्बत में बयान फरमाया किसी अल्लाह वाले से ताल्लुक रखना। अल्लाह अकबर। इसीलिए तो हम कहते हैं भाई 10 की पाबंदी सुनो, इससे अल्लाह की मोहब्बत दिल में आएगी। और जो सुन रहे उन्होंने महसूस किया होगा कि वाकईतन आई है। तो चौथा तरीका क्या था? अल्लाह वालों की सोहबत। अब पांचवा तरीका क्या है? ताअत पर मुआजबत, यानी اطاعت ہمیشہ حکموں پر چلنا. اسباب محبت میں پانچواں سبب یہ بیان فرمایا کہ طاعت پر مواظبت. چلو اب اس کو کل بیان کریں گے. لا الہ الا اللہ ہاتھ اٹھا لے دعا کرنا. سبحان ربی العلی الاعلی الوہاب. اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم. اے کریم آقا ہم آپ کے عاجز مسکین بندے ہیں, ہمارے گناہوں کو معاف فرما. اے کریم آقا ہم آپ کے عاجز مسکین بندے ہیں, ہمارے گناہوں کو معاف فرما. اے کریم آقا ہم آپ کے عاجز مسکین بندے ہیں, ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, ہماری عیبوں کی پردہ پوشی فرما, ہماری عیبوں کی پردہ پوشی فرما. اللہ ہماری نگاہوں کو پاک فرما, ہمارے دلوں کو صاف فرما, ہمارے سینوں کو اپنی محبت سے لبریز فرما, ہمارے سینوں کو اپنی محبت سے لبریز فرما. اپنے عشق کی آتش ہمارے دلوں میں پیدا فرما, ہمارے انگ انگ سے اپنے ذکر کو جاری فرما, روئے روئے سے اپنے ذکر کو جاری فرما, ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما. اللہ ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما. اے کریم آقا, اے کریم آقا ہمارے ساتھ درگزر کا معاملہ فرما. اس سے پہلے کہ لوگ ہمیں کلمہ پڑھائے ہمیں اپنے اختیار سے کلمہ پڑھنے کی توفیق عطا فرما. اس سے پہلے کہ ظاہر کی آنکھ بند ہو جائے اللہ دل کی آنکھیں کھولنے کی توفیق عطا فرما. اس سے پہلے کہ لوگ ہمیں غسل دے ہمیں غسل توبہ کرنے کی توفیق عطا فرما. اس سے پہلے کہ لوگ ہمیں کفن پہنائے ہمیں تقوی کی پوشاک پہننے کی توفیق عطا فرما. اس سے پہلے کہ ہماری نماز پڑھی جائے اللہ ہمیں نماز کی حضوری نصیب فرما. اس سے پہلے کہ قیامت کے دن آپ کے سامنے ہماری حاضری ہو ہمیں اپنی بارگاہ میں قبولیت نصیب فرما. اللہ زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا. اے اللہ زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا. اللہ زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا. اے اللہ زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا. قیامت کے دین کو زندگی کا سب سے زیادہ خوشیوں بھرا دین بنا. اے اللہ ہم آپ کے بندوں کے لیے وبال جان بنے پھرے, ہمارے اب تک کے سب گناہوں کو معاف فرما. اے مالک ہم نادم ہیں شرمندہ ہیں, ہم نے جو بھی ایزا اور تکلیف دوسروں کو پہنچائی اے اللہ ہمارے گناہوں کو معاف کر دیجئے. اے اللہ ہمیں اخلاق محمدی صلی اللہ علیہ وسلم کا نمونہ عطا کیجئے. یا اللہ ہمیں ایک اچھا انسان بنا دیجیے. یا اللہ ہمیں ایک اچھا مسلمان بنا دیجیے. اللہ ہمارے ساتھ درگزر کا معاملہ فرما. یا اللہ ہمارے ساتھ درگزر کا معاملہ فرما. یا اللہ ہمارے ساتھ درگزر کا معاملہ فرما. اللہ بچہ پریشان ہوتا ہے تو ماں باپ کی طرف دوڑتا ہے, بچہ پریشان ہوتا ہے تو ماں باپ کی طرف دوڑتا ہے, اور بندہ پریشان ہوتا ہے تو پروردگار کی طرف لوٹتا ہے. اے بے کسوں کے دستگیر, اے بے کسوں کے دستگیر, اے ٹوٹے دلوں کو تسلی دینے والے, اے ٹوٹے دلوں کو تسلی دینے والے, اے خالی جھولیوں کو بھر دینے والے, اے خطا کاروں کی خطاؤں پر رحمت کی چادر ڈال دینے والے. اللہ ہمارے گناہوں پر بھی رحمت کی چادر ڈال دیجیے. اللہ ہمارے گناہوں پر بھی رحمت کی چادر ڈال دیجئے. اللہ ماں اپنے بچے کو نجاست میں لتھڑا دیکھتی ہے تو وہ بچے کو پھینک نہیں دیتی چھوڑ نہیں دیتی، کہتی ہے کہ یہ تو نادان ہے، بیٹا تو میرا ہی ہے۔ وہ بچے کو دھو لیتی ہے، سینے سے لگا لیتی ہے، اے مالک ہم بھی تو آپ کے بندے ہیں، اگرچہ گناہوں کے پلندے ہیں، گناہوں میں ہم بھی ملوث ہیں، میرے مولا ہم نادان ہیں، یا اللہ ہم پر ناراض نہ ہونا، یا اللہ ہم پر ناراض نہ ہونا، ہمیں نفس و شیطان کے حوالے نہ کیجیے، اللہ ہمیں نفس و شیطان کے حوالے نہ کیجیے، یا اللہ ہمیں اپنے در سے دھتکار نہ دیجیے ہمارے گناہوں کی وجہ سے، یا اللہ ہمیں چھوڑ نہ دیجیے ہمارے گناہوں کی وجہ سے، ہمیں محروم نہ کیجیے ہمارے گناہوں کی وجہ سے، ہماری پکڑ نہ کیجیے، اے اللہ ہمیں دھتکار نہ دیجیے، رحمت کی ایک نظر ڈال کر ہمیں دھو دیجیے اور رحمت کی چادر میں جگہ عطا فرما دیجیے، اے اللہ ایک نظر ڈال کر ہمیں دھو دیجیے اور رحمت کی چادر میں جگہ عطا فرما دیجیے، اے اللہ امت پریشان ہے، امت کی پریشانی کو دور فرما، اے اللہ امت کئی حالات کی شکار ہو چکی ہے، اے اللہ امت کی حفاظت فرما، امت کے ایمان کی حفاظت فرما، امت کے جان اور مال کی حفاظت فرما، اے اللہ ان کے بیوی بچوں کی حفاظت فرما، اے اللہ جو بے گھر ہے ان کو اپنا مکان عطا فرما، اے اللہ جو بے ٹھکانہ ہے ان کو اپنا ٹھکانہ عطا فرما، اے اللہ جو بغیر روزی بغیر کاروبار کے ہے ان کو بہترین حلال روزی پاک روزی عطا فرما، اے اللہ جو بیمار ہے ان کو جسمانی روحانی صحت عطا فرما، اے اللہ پوری امت مسلمہ کی حفاظت فرما، پوری امت مسلمہ کی حفاظت فرما، ہمارے علماء کرام، مشائخ عظام، اولیاء اور تمام پرانے دائی، یا اللہ ان سب کی حفاظت فرما، ان کی عمروں میں عافیت کے ساتھ میں برکت عطا فرما، اے اللہ جو مانگا وہ بھی عطا فرما، جو مانگنے سے رہ گئے وہ بھی عطا فرما، اے اللہ مانگنا نہیں آتا مانگنے کا ڈھنگ عطا فرما، اے اللہ ہم سب کی دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرما، ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔